ओम शांति। आज मिति 2082 साल अशोज 3 गते शुक्रवार, तदनुसार 19 सेप्टेम्बर 2025। शिव बाबा को अनमोल महावाक्य, मीठे बच्चे, यो बेहद को नाटक मा तिमी आत्माहरुलाई आआफ्नो पार्ट मिलेको छ। अहिले तिमीले यो शरीर रूपी कपड़ा उतारेर घर जानु छ, फेरि नयाँ राज्यमा आउनु छ। प्रश्न: बाबा कुनै पनि कार्य प्रेरणाबाट गर्नुहुन्न, वहाँको अवतरण हुन्छ, यो कुन कुराबाट सिद्ध हुन्छ? उत्तर: बाबालाई भनिन्छ नै करण करावनहार। प्रेरणाको अर्थ त विचार हो, प्रेरणाबाट कुनै नयाँ दुनियाँको स्थापना हुँदैन, बाबाले बच्चाहरूद्वारा स्थापना गराउनुहुन्छ। कर्मेन्द्रिय बिना त केही पनि गराउन सक्नुहुन्न, त्यसैले वहाँले शरीरको आधार लिनुपर्छ। ओम शान्ति। रुहानी बच्चाहरू रुहानी बाबाको सामुन्ने बसेका छन्, अर्थात् आत्माहरू आफ्नो बाबाको सम्मुख बसेका छन्। आत्मा अवश्य शरीरसँगै बस्छ, बाबाले पनि शरीर लिइसकेपछि मात्रै सम्मुख हुनुहुन्छ। यसैलाई भनिन्छ आत्मा परमात्मा अलग रहे बहुकाल। तिमी बच्चाहरूले बुझेका छौ, श्रेष्ठ भन्दा श्रेष्ठ बाबाका नै ईश्वर प्रभु परमात्मा आदि विभिन्न नाम दिएको छ। परम पिता कहिल्ले लौकिक पितालाई भनिँदैन, केवल परम पिता लेखे पनि केही फरक पर्दैन। परम पिता अर्थात वहाँ सबैका पिता एक हुनुहुन्छ। बच्चाहरूलाई थाहा छ हामी परम पितासँग बसेका छौं। परम पिता परमात्मा र हामी आत्माहरू शान्ति धामका निवासी हौ, यहाँ पाठ खेल्न आउँछौ। सत्ययुगदेखि कलियुग अन्त्यसम्म पाठ खेल्यौं, यो भयो नयाँ रचना। रचयिता बाबाले सम्झाउनु भएको छ तिमी बच्चाहरूले यसरी पाठ खेल्यौ, पहिला यो थाहा थिएन, हामीले 84 जन्मको चक्कर लगायौं, अहिले तिमी बच्चाहरूसँग नै बाबाले कुरा गर्नुहुन्छ जसले 84 चक्कर लगाएका छन्। सबैले त 84 जन्म लिन सक्दैनन्, यो सम्झाउनु छ 84 चक्र कसरी घुम्छ। बाँकी लाखौं वर्षको त कुरा नै होइन, बच्चाहरूलाई थाहा छ हामी हरेक 5000 वर्षपछि पाठ खेल्न आउँछौ। हामी पाठधारी हौ, श्रेष्ठ भन्दा श्रेष्ठ भगवानको पनि विचित्र पाठ छ। ब्रह्मा र विष्णुको विचित्र पाठ भनिँदैन, दुवैले 84 चक्कर लगाउँछन्, बाँकी शंकरको पाठ त यो दुनियाँमा छैन। त्रिमूर्तिमा देखाइन्छ स्थापना विनाश पालना, चित्रहरूमा सम्झाउनु पर्छ। जुन चित्र देखाउँछौ त्यसमा सम्झाउनु छ। संगम युगमा पुरानो दुनियाँको विनाश त हुनु नै छ, प्रेरक शब्द पनि गलत छ। जसरी कसैले भन्छन् आज हामीलाई बाहिर जाने प्रेरणा छैन, प्रेरणा अर्थात विचार, प्रेरणाको अरू कुनै अर्थ छैन, परमात्माले कुनै प्रेरणाबाट काम गर्नुहुन्न। न प्रेरणाबाट ज्ञान मिल्न सक्छ, बाबा आउनुहुन्छ यी कर्मेन्द्रियहरूद्वारा पाठ खेल्न। करण करावन हार हुनुहुन्छ नै गराउनुहुन्छ, बच्चाहरूद्वारा शरीर विनाद गर्न सक्नुहुन्न। यी कुराहरू कसैलाई पनि थाहा छैन, न ईश्वर बाबालाई नै चिन्छन्। ऋषि मुनि आदिले भन्थे हामीले ईश्वरलाई चिन्दैनौ, न आत्माको न परमात्मा बाबाको कसैमा ज्ञान छैन। बाबा मुख्य रचयिता निर्देशक हुनुहुन्छ, निर्देशन पनि दिनुहुन्छ, श्रीमत दिनुहुन्छ। मानिसहरूको बुद्धिमा त सर्वव्यापीको ज्ञान छ। तिमीले जान्दछौ बाबा हाम्रो बाबा हुनुहुन्छ, उनीहरूले सर्वव्यापी बनिदिन्छन्, त्यसैले बाबालाई चिन्नै सक्दैनन्। तिमीले जान्दछौ यो बेहदका बाबाको परिवार हो, सर्वव्यापी बन्नाले परिवारको सुगन्ध आउँदैन। वहाँलाई निराकारी शिव बाबा भनिन्छ, निराकारी आत्माहरूका पिता। शरीर छ त्यसैले त आत्माले बोल्छ, बाबा शरीर बिना त आत्मा बोल्न सक्दैन। भक्ति मार्गमा बोलाउँदै आएका छन्, जान्दछन् वहाँ बाबा दुःख हर्ता सुखकर्ता हुनुहुन्छ। सुख मिल्छ सुखधाममा, शान्ति मिल्छ शान्तिधाममा, यहाँ दुखै दुख छ। यो ज्ञान तिमीलाई सङ्गममा मिल्छ, पुरानो र नयाँको बीचमा। बाबा त्यति बेला मात्रै आउनुहुन्छ जब नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश हुनुहुन्छ। पहिला सदैव नयाँ दुनियाँको स्थापना बन्नुपर्छ, पहिला पुरानो दुनियाँको विनाश बन्नु गलत हुन्छ। अहिले तिमीलाई बेहदको नाटकको ज्ञान मिल्छ, जसरी त्यो नाटकमा कलाकारहरू आउँछन् त्यति बेला घरबाट साधारण कपडा लगाएर आउँछन्, फेरि नाटकमा आएर कपडा फेर्छन्, फेरि नाटक पुरा भयो भने त्यो कपडा उतारेर घर जान्छन्। यहाँ तिमी आत्माहरू घरबाट अशरीरी आउनु पर्छ, यहाँ आएर यो शरीर रूपी कपडा लगाउँछौ, हरेकलाई आआफ्नो पार्ट मिलेको छ। यो बेहदको नाटक, अहिले यो बेहदको सारा दुनियाँ पुरानो छ, फेरि नयाँ दुनियाँ हुन्छ, त्यो धेरै सानो हुन्छ, त्यहाँ एक धर्म हुन्छ। तिमी बच्चाहरू यो पुरानो दुनियाँबाट निस्केर फेरि हदको दुनियाँमा, नयाँ दुनियाँमा आउनु छ, किनकि त्यहाँ एक धर्म हुन्छ। तिमी बच्चाहरू यो पुरानो दुनियाँबाट निस्केर फेरि हदको दुनियाँमा, नयाँ दुनियाँमा आउनु छ, किनकि त्यहाँ एक धर्म हुन्छ। अनेक धर्म अनेक मानिसहरू हुँदा बेहद हुन्छ, त्यहाँ त हुन्छ नै एक धर्म र थोरै मानिसहरू। एक धर्मको स्थापनाको लागि बाबा आउनुपर्छ। तिमी बच्चाहरूले यो बेहदको नाटकको रहस्यलाई जान्दछौ। यो चक्र कसरी घुम्छ, यस समयमा जे जति यथार्थमा हुन्छ त्यसैको फेरि भक्ति मार्गमा चाडपर्व मनाउँछन्। नम्बरवार कुन कुन चाडपर्व छन् यो पनि तिमी बच्चाहरूलाई थाहा छ। श्रेष्ठ भन्दा श्रेष्ठ भगवान शिव बाबाको जयन्ती भनिन्छ। वहाँ जब आउनुभयो तब फेरि अरू चाडपर्व बने। शिव बाबाले पहिला सुरुमा आएर गीता सुनाउनुहुन्छ, अर्थात् आदि मध्य अन्तको ज्ञान सुनाउनुहुन्छ, योग पनि सिकाउनुहुन्छ, साथ साथै तिमीलाई पढाउनु पनि हुन्छ। त्यसैले पहिला सुरुमा बाबा आउनुभयो, शिव जयन्ती भयो, फेरि गीता जयन्ती भनिन्छ। आत्माहरूलाई ज्ञान सुनाउनुहुन्छ, त्यसैले गीता जयन्ती भयो। तिमी बच्चाहरूले विचार गरेर चाडपर्वहरूलाई नम्बरवार लेख। यी कुराहरूलाई आफ्नो धर्मकाले नै बुझ्नेछन्। हरेकलाई आफ्नो धर्म प्यारो लाग्छ, अरू धर्मवालाहरूको कुरा नै छैन। हुन त कसैलाई अर्को धर्म प्यारो भए पनि त्यसमा आउन सक्दैनन्। स्वर्गमा अरू धर्मवाला कहाँ आउन सक्छन् र वृक्षमा एकदमै स्पष्ट छ, जो जो धर्म जुन समयमा आउँछन् फेरि त्यही समयमा आउँछन्। पहिला बाबा आउनुहुन्छ, उहाँले नै आएर राजयोग सिकाउनुहुन्छ, त्यसैले शिव जयन्ती अनि गीता जयन्ती, फेरि नारायण जयन्ती भनिन्छ। त्यो त सत्ययुग हुन्छ, यो पनि नम्बरवार लेख्नुपर्छ। यी ज्ञानका कुरा हुन्। शिव जयन्ती कहिले भयो त्यो पनि थाहा छैन, ज्ञान सुनाउनु भयो जसलाई गीता भनिन्छ फेरि विनाश पनि हुन्छ जगत अम्बादिको जयन्तीको कुनै विदा हुँदैन मानिसहरूलाई कसैको पनि तिथि मिति आदिको बारेमा बिल्कुल थाहा छैन लक्ष्मी नारायण राम सीताको राज्यलाई नै जान्दैनन् 2500 वर्षमा जो आए उनीहरूलाई जान्दछन् तर उनीहरू भन्दा पहिला जो आदि सनातन देवी देवता थिए उनीहरू भएको कति समय भयो केही जान्दैनन् 5000 वर्ष भन्दा ठूलो कल्प त हुन सक्दैन आधा भागमा त धेरै संख्या आयो बाँकी आधामा यिनीहरूको राज्य फेरि धेरै वर्षको कल्प कसरी हुन सक्छ 84 लाख जन्म पनि हुन सक्दैन उनीहरूले सम्झन्छन् कलियुगको आयु लाखौं वर्ष हुन्छ मानिसहरूलाई अन्धकारमा पारिदिएका छन् कहाँ सारा ड्रामा 5000 वर्षको कहाँ कलियुगको लागि मात्र भन्छन् अझै 40000 वर्ष बाँकी छ लडाई लागिसकेपछि सम्झन्छन् कलियुगको आयु लाखौं वर्ष हुन्छ मानिसहरूलाई अन्धकारमा पारिदिएका छन् कहाँ सारा ड्रामा 5000 वर्षको कहाँ कलियुगको लागि मात्र भन्छन् अझै 40000 वर्ष बाँकी छ लडाई लागिसकेपछि सम्झन्छन् भगवान आउनुपर्छ तर भगवान त संगममा आउनुपर्छ महाभारत लडाई त संगममा नै हुन्छ बाबा भन्नुहुन्छ म पनि कल्प कल्प संगम युगमा आउँछु बाबा आउनुहुन्छ नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश गराउन नयाँ दुनियाँको स्थापना हुन्छ भने पुरानो दुनियाँको विनाश अवश्य हुन्छ यसको लागि यो लडाई हुन्छ यसमा शंकरको प्रेरणा आदिको त कुनै कुरा छैन यो स्वतः स्पष्ट छ पुरानो दुनियाँ खतम हुन्छ घर आदि त भूकम्पमा सबै खतम हुन्छन् किनकि नयाँ दुनियाँ चाहिन्छ नयाँ दुनियाँ अवश्य थियो दिल्ली परिस्थान थियो जमुनाको किनार थियो लक्ष्मी नारायणको राज्य थियो चित्र पनि छन् लक्ष्मी नारायणलाई स्वर्गकै भनिन्छ तिमी बच्चाहरूले साक्षात्कार पनि गरेका छौ कसरी स्वयंवर हुन्छ यी सबै पोइन्टहरू बाबाले दोहोराउनुहुन्छ ठिकै छ पोइन्टहरू याद आउँदैन भने बाबालाई याद गर बाबालाई बिर्सियो भने टिचरलाई याद गर टिचरले जे सिकाउनुहुन्छ त्यो पनि अवश्य याद आउँछ नि टिचरको पनि याद हुन्छ ज्ञान पनि याद हुन्छ उद्देश्य पनि बुद्धिमा छ याद राख्नै पर्छ किनकि तिम्रो यो विद्यार्थी जीवन हुने यो पनि थाहा छ जसले हामीलाई पढाउनुहुन्छ वहाँ हाम्रो बाबा पनि हुनुहुन्छ कुनै लौकिक पिता गुम हुँदैनन् लौकिक पारलौकिक र फेरि यिनी हुन् अलौकिक यिनलाई कसैले याद गर्दैनन् लौकिक पिताबाट त वर्षा मिल्छ अन्त्यसम्म याद हुन्छ शरीर छोड्यो फेरि अर्को पिता मिल्छ जन्म जन्मान्तर लौकिक पिता मिल्छन् पारलौकिक बाबालाई पनि दुःख वा सुखमा याद गर्छन् बच्चा जन्मियो भने भन्छन् ईश्वरले बच्चा दिनुभयो बाँकी प्रजा पिता ब्रह्मालाई किन याद गर्छन् यिनीबाट केही मिल्ने कहाँ हो र यिनलाई अलौकिक भनिन्छ तिमीलाई थाहा छ हामीले ब्रह्माद्वारा शिवबाबाबाट वर्षा लिइरहेका छौं जसरी हामीले पढ्छौं यो रथ पनि निमित्त बनेको छ धेरै जन्मको अन्त्यमा यिनको शरीर नै रथ बनेको छ रथको नाम त राख्नुपर्छ नै यो हो बेहादको सन्यास रथ सदा रहन्छ बाँकीको ठेगान छैन ज्ञानमा चल्दा चल्दै फेरि भाग्छन् यो रथ त ड्रामा अनुसार पहिल्यै निश्चित छ यसलाई भाग्यशाली रथ भनिन्छ तिमीहरू सबैलाई भाग्यशाली रथ भनिँदैन। भाग्यशाली रथ एकलाई मानिन्छ जसमा बाबा आएर ज्ञान दिनुहुन्छ, स्थापनाको कार्य गराउनुहुन्छ। तिमी भाग्यशाली रथ ठहरिँदैनौ, तिम्रो आत्मा यो रथमा बसेर पढ्छ, आत्मा पवित्र बन्छ। त्यसैले बलिहारी यस तनको छ जसमा बसेर पढाउनुहुन्छ। यो अन्तिम जन्म धेरै मूल्यवान छ, फेरि शरीर परिवर्तन गरेर हामी देवता बन्छौ। यो पुरानो शरीरद्वारा नै तिमीले शिक्षा पाउँछौ, शिव बाबाका बन्छौ। तिमीलाई थाहा छ हाम्रो पहिलाको जीवन कौडी समान थियो, अहिले मूल्यवान बनिरहेको छ। जति पढ्छौ त्यति उच्च पद पाउँछौ, बाबाले सम्झाउनु भएको छ। यादको यात्रा मुख्य हो, यसैलाई भारत वर्षको प्राचीन योग भनिन्छ, जसबाट तिमी पतितबाट पावन बन्छौ। स्वर्गवासी त सबै बन्छन्, फेरि पढाइमा आधारित छ। तिमी बेहादको स्कुलमा बसेका छौ, तिमी नै फेरि देवता बन्छौ। तिमीले बुझ्न सक्छौ उच्च पद कसले पाउन सक्छन्, उनीहरूको योग्यता के हुनुपर्छ। पहिला हामीमा पनि योग्यता थिएन, आसुरी मतमा थियौं, अब ईश्वरीय मत मिल्छ। आसुरी मतबाट हामी गिर्ती कलामा जान्छौ, ईश्वरीय मतबाट चढ्ती कलामा जान्छौ। ईश्वरीय मत दिनेवाला एक हुनुहुन्छ, आसुरी मत दिनेवाला अनेक छन्। आमा बुवा दाजुभाइ दिदीबहिनी टिचर गुरु कतिको मत मिल्छ, अहिले तिमीलाई एकको मत मिल्छ जुन 21 जन्म काममा आउँछ। त्यसैले यस्तो श्रीमतमा चल्नु पर्छ नि। जति चल्छौ त्यति श्रेष्ठ पद पाउँछौ, कम चल्यौ भने सानो पद श्रीमत भगवानको नै हुन्छ। श्रेष्ठ भन्दा श्रेष्ठ भगवान नै हुनुहुन्छ, जसले श्री कृष्णलाई श्रेष्ठ भन्दा श्रेष्ठ बनाउनु भयो। फेरि नीच भन्दा नीच रावणले बनायो, बाबाले गोरो बनाउनुहुन्छ, फेरि रावणले कालो बनाउँछ। बाबाले वर्षा दिनुहुन्छ, वहाँ त निर्विकारी हुनुहुन्छ नै। देवताहरूको महिमा गाउँछन्, सर्वगुण सम्पन्न, सौरकला सम्पूर्ण। सत्ययुगमा आत्मा र शरीर दुवै पवित्र हुन्छन्, देवताहरूलाई सबैले चिन्छन्। उनीहरू सम्पूर्ण निर्विकारी हुनाले सम्पूर्ण विश्वका मालिक बन्छन्। अहिले छैनन्, फेरि बनिरहेका छन्। बाबा पनि संगम युगमा नै आउनुहुन्छ, ब्रह्माद्वारा ब्राह्मण बन्छन्। ब्रह्माका बच्चाहरू त तिमीहरू सबै ठहरियौ, वहाँ हुनुहुन्छ ग्रेट ग्रेट ग्रैन्डफादर बन प्रजापिता ब्रह्माको नाम सुन्नुभएको छैन। परमपिता परमात्माले ब्रह्माद्वारा नै सृष्टिको रचना गर्नुहुन्छ नि। ब्राह्मण कुल हो, ब्रह्मा मुखवंशावली भाइ बहिनी भयो, यहाँ राजा रानीको कुरा छैन। यो ब्राह्मण कुल त संगममा थोरै समय चल्छ। राज्य न पाण्डवहरूको हुन्छ न कौरवहरूको। अच्छा, मिठे मिठे सिकिल दे बच्चाहरू प्रति माता पिता बापदादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते, रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ नमस्ते। धारणाको लागि मुख्य सार नम्बर 21 जन्म श्रेष्ठ पदको अधिकारी बन्नको लागि सबै आसुरी मतलाई छोडेर एक ईश्वरीय मतमा चल्नु छ, सम्पूर्ण निर्विकारी बन्नु छ। नम्बर 2, यो पुरानो शरीरमा बसेर बाबाको शिक्षालाई धारण गरेर देवता बन्नु छ। यो धेरै मूल्यवान जीवन हो, यसमा कौडीबाट मूल्यवान बन्नु छ। आजको बाबाको वरदान सबै आत्माहरूलाई यथार्थ अविनाशी सहारा दिने आधार उद्धार मूरत भव। सबै आत्माहरूलाई यथार्थ अविनाशी सहारा दिने आधार उद्धार मूरत भव। विस्तार वर्तमान समयमा विश्वको चारैतिर कुनै न कुनै हलचल छ। कतै मनको अनेक टेन्सनको हलचल छ, कतै प्रकृतिको तमोप्रधान वायुमण्डलको कारण हलचल छ। अल्पकालका साधनले सबैलाई चिन्ताको चितामा लगिरहेका छन्। त्यसैले अल्पकालको आधारबाट प्राप्तिहरूबाट विधिहरूबाट थाकेर वास्तविक सहारा खोजिरहेका छन्। त्यसैले तिमी आधार उद्धार मूर्त आत्माहरूले उनीहरूलाई श्रेष्ठ अविनाशी प्राप्तिहरूको यथार्थ वास्तविक अविनाशी सहाराको अनुभूति गराओ। स्लोगन समय अमूल्य खजाना हो, त्यसैले यसलाई नष्ट गर्नुको सट्टा तुरन्त निर्णय गरेर सफल गर। समय अमूल्य खजाना हो, त्यसैले यसलाई नष्ट गर्नुको सट्टा तुरन्त निर्णय गरेर सफल गर। बाबाको अव्यक्त इशारा, अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वाला रूप बनाऊ। जसरी सूर्यका किरणहरू फैलिन्छन्, त्यसरी नै मास्टर सर्वशक्तिमानको स्टेजमा शक्ति वा विशेषता रूपी किरणहरू चारैतिर फैलिएको अनुभव गर। यसको लागि म मास्टर सर्वशक्तिमान विघ्न विनाशक आत्मा हुँ यो शोमानको स्मृतिको सिटमा स्थित भएर कार्य गर। त्यसपछि विघ्न सामुन्ने नै आउँदैनन्। सोमान म आधार उद्धार मूरत आत्मा हुँ। ओम शान्ति।